नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै रूबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
राज्यपालले 14 गतेको चुनावमा दलका उम्मेद्वार उठाउने अवसर गुमायो, उम्मेद्वारलाई टिकट दिने पदाधिकारीको हस्ताक्षर बुझाएन, 14 गतेको चुनावलाई आयोगको तयारी तीव्र।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू 2 गते मनोनयन दर्ताको लागि आवश्यक तयारी चाहिँ गरिराख्नु भएको छ।
कर फर्स्योट आयोगका अध्यक्ष महत र सदस्य ढकाललाई हाजिर हुन अख्तियारको पत्र, महत र ढकाल दुवैजना सम्पर्कविहीन।
स्थानीय तहका लागि आवश्यक कानून चाँडै बनाउन विकास समितिको निर्देशन, 2 महिनाभित्र हरेक स्थानीय तहमा एउटा ब्याङ्क अनिवार्य स्थापना हुनुपर्ने।
पाकिस्तानमा एकजनालाई मृत्युदण्डको सजाय, सामाजिक सञ्जाल मार्फत मुस्लिम धर्मगुरूको अपमान गरेको अभियोग।
र एसिया कप छनौट फुटबलमा भोलि यमनसँग गोल नखाने नेपालको रणनीति, च्याम्पियन्स ट्रफी क्रिकेटमा श्रीलंकासँगको खेल जित्न पाकिस्तान 237 रनको लक्ष्य पछ्याउँदै।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाई अन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रिय जनता पार्टीले असार 14 गते हुने स्थानीय तहको चुनावमा भाग लिने अवसर गुमाएको छ। राज्यपालले उम्मेद्वार सिफारिश गर्न चाहिने आधिकारिक हस्ताक्षर नबुझाएसँगै स्थानीय तहको चुनावमा भाग लिने अवसर गुमाएको हो। राज्यपाललाई सहज होस् भनेर सरकारले ऐन परिवर्तन गरेपछि निर्वाचन आयोगले 3 दिनको समय दिएर आजसम्म पार्टीका तर्फबाट उम्मेद्वार सिफारिश गर्ने पदाधिकारीको हस्ताक्षरको नमूना मागेको थियो। तर आफ्ना माग सम्बोधन नभएको भन्दै राजपाले हस्ताक्षर नबुझाएकाले असार 2 गते राजपाका उम्मेद्वारलाई पार्टीका तर्फबाट मनोनयन दर्ता गर्न कानूनी ढोका बन्द भएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यो 3 दिनमा तराई मधेस फोरम र लोकतान्त्रिक दलले मात्र उम्मेद्वार सिफारिशका लागि हस्ताक्षरको नमूना बुझाएका छन्। राजपाले संविधान संशोधन, स्थानीय तहको संख्या थप लगायतका आफ्ना माग पूरा नभएको भन्दै चुनाव प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ। राजपाका नेता मनिष सुमनले सरकारले माग सम्बोधन नगरेकाले हस्ताक्षर नबुझाएको र आन्दोलनको बाटो रोजेको जानकारी दिनुभयो। सरकार र ठूला दलले राजपालाई चुनावमा सहभागी गराउन स्थानीय तह निर्वाचन ऐन र दल दर्ता सम्बन्धी ऐन संशोधन गरे पनि त्यो उपलब्धिहीन बनेको छ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई सहमतिमा ल्याउन थप वार्ता र संवाद जारी राख्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज संवाद जारी राख्ने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उहाँहरू दुवैजनाले स्थानीय तहको दोस्रो चरणको चुनाव तोकिएकै समयमा नै पूरा गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी पहिलो संशोधन विधेयक 2074 प्रमाणीकरण गर्नुभएको छ। व्यवस्थापिका संसदबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले संविधानको धारा 113 उपधारा 2 अनुसार आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रिय जनता पार्टी राजपालाई 14 गते हुने चुनावमा सहभागी हुन सजिलो होस् भनेर सरकारले हिजो एकै दिनमा राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरेको थियो।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी नागरिकको अधिकारका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावी मैदानमा आउन आग्रह गर्नुभएको छ। सर्लाहीको नवलपुरमा पत्रकारसँग उहाँले देशले अहिलेसम्म पाएको उपलब्धि संरक्षण गर्न चुनाव आवश्यक भएको भन्दै राजपालाई चुनावमा आउन आग्रह गर्नुभएको हो। उहाँले आम हड़तालको घोषणा गरेर राजपाले मधेसी नागरिकलाई स्वतन्त्रपूर्वक आफ्ना प्रतिनिधि चुन्न पाउने अधिकारबाट वञ्चित गर्न नहुने बताउनु भएको छ। उहाँले प्रधानमन्त्रीको चुनावमा मतदान गरेका राजपाका नेताहरूले स्थानीय तहको चुनाव बिथोल्न खोजेर दोहोरो चरित्र देखाएको टिप्पणी पनि गर्नुभयो।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले अब चुनावको मिति कुनै हालतमा नसर्ने बताउनु भएको छ। विराटनगरमा आज पत्रकारहरूसँग कुरा गर्दै यादवले मनलाग्दी चुनावको मिति सारे लोकतान्त्रिक प्रणालीलाई असर गर्ने बताउनुभयो। अब कुनै पनि हालतमा आयोग चुनाव सार्ने पक्षमा नरहेको स्पष्ट पार्दै आयोगले सुरक्षा संवेदनशील क्षेत्रको पहिचान गरी आवश्यक सुरक्षाको प्रबन्ध पनि गर्ने बताउनुभयो। सरकारले ऐन संशोधन गरेपछि राष्ट्रिय जनता पार्टी दर्ता गर्न सकिने तर चुनाव चिन्ह भने दिन नसकिने उहाँले बताउनुभयो।
दोस्रो चरणको चुनावका लागि मनोनयन गर्ने मिति आउन 3 दिन मात्र बाँकी छ। अब मनोनयनका लागि निकै छोटो समय रहेको अवस्थामा चुनावको समग्र तयारीको अवस्था कस्तो छ भनेर साथी प्रकाश ढकालले निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मालाई सोध्नु भएको छ।
असारको 2 गते मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको हुनाले हाम्रो प्रत्येक निर्वाचन अधिकृतहरू मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू 2 गते मनोनयन दर्ताको लागि आवश्यक तयारी चाहिँ गरिराख्नु भएको छ र यसको साथसाथै हाम्रो जिल्ला निर्वाचन कार्यालय भने हाम्रो 75 जिल्लामा जिल्ला निर्वाचन कार्यालय छ त्यो कार्यालयका हाम्रो साथीहरूले मतदान केन्द्रमा पठाउनु पर्ने सामग्रीहरू के कति छन् त्यो मिलाइराख्ने व्यवस्थापन गर्ने कामहरू गरिराख्नु भएको छ भने मुख्य निर्वाचन अधिकृतज्यूले मतपत्रको व्यवस्थापन गर्ने र कर्मचारीहरू नियुक्ति गर्ने र ती कर्मचारीहरूको तालिम कहिले सञ्चालन गर्ने भन्ने व्यवस्थापनको काम पनि उहाँले गरिराख्नु भएको छ। अब यसरी मूलत अब केन्द्रबाट निर्वाचनको तयारीको काम सकिए तापनि त्यसलाई चाहिँ कार्यान्वयन गर्ने काम चाहिँ जिल्लामा आएको छ र गरी अब हाम्रो थुप्रै जनशक्ति निर्वाचनमा खटिनुपर्ने हुन्छ। 11,900 भन्दा बढी मतदान केन्द्रहरू छन् र प्रत्येक केन्द्रमा लगभग 7 जना 8 जनाको दरले सिभिलतिरको कर्मचारीहरू खटिनुपर्ने हुन्छ। 95,000 कर्मचारीहरू हामीले अब यो 14 गतेको निर्वाचनको लागि हामीले खटाउँदैछौँ। त्यस कारण चाहिँ ती कर्मचारीहरू प्राप्त गर्ने कर्मचारीको विवरणहरू प्राप्त गर्ने र तिनलाई नियुक्ति पत्र बनाउनेदेखि लिएर उनीहरूलाई तालिम दिने लगायतका कामहरू पनि एउटा ठूलो व्यवस्थापनको काम छ र त्यो कामको तयारी हामीले गरिरहेका छौँ।
तपाईँहरूले चाहिँ यो केही छुटेका दलहरूलाई चाहिँ उम्मेदवारी मनोनयनका लागि आधिकारिक हस्ताक्षरको लागि 3 दिनको समय दिएर आजसम्म माग्नु भएको थियो। त्यसमा कुन कुन दलले चाहिँ आह्वान गरे विशेष गरी राष्ट्रिय जनता पार्टी जुन 6 वटा पार्टी एकीकृत भएर मधेसी दल एकीकृत भएर बनेको राज्यपाललाई लक्षित गरेर निर्वाचन आयोगले सरकारको आग्रहमा त्यो गरेको थियो उहाँहरूले हस्ताक्षर बुझाउनु भयो।
यहाँले भन्नुभयो जस्तै राष्ट्रिय जनता पार्टीको तर्फबाट अहिले यति बेलासम्म दस्तखत बुझाउने काम चाहिँ भएको छैन र उहाँहरूले चाहिँ पार्टी दर्ताको लागि आफ्नो एउटा आधिकारिक निवेदन घोषणा पत्र आदि सहितको पार्टी एकीकरण गर्ने पहिलेका भएका पार्टीका निर्णय सहितको यी सबै कागजपत्र लिएर निर्वाचन आयोगमा एउटा निवेदन लिएर आउनुपर्ने त्यो पनि भएको छैन।
जस्तै तराईमा अब यो राज्यपाल चुनाव नआउने भने हिजो अस्तिदेखि नै अलिअलि छिटपुट घटनाहरू देखियो प्रमुख निर्वाचन आयुक्तलाई पनि अभद्र व्यवहार गर्ने काम भयो। यस्तो स्थितिमा चाहिँ सरकारसँग विशेष गरी गृह मन्त्रालयसँग निर्वाचन आयोगले कस्तो समन्वय गरिरहेको छ सुरक्षा व्यवस्थाका लागि?
यो निर्वाचन भनेको चाहिँ अब हाम्रो 91 लाख जति जनता 14 गते बिहान एउटै उद्देश्यको लागि मतदान केन्द्रमा उपस्थित हुने र 95,000 भन्दा बढी हाम्रो सिभिलतिरको कर्मचारीहरू त्यसमा खटिने र सुरक्षातिरका पनि त्यत्तिकै संख्या अझ त्योभन्दा बढी कर्मचारीहरू खटिने यो ठूलो महान अभियान हो। यता कता छिटपिट घटनाहरू कहीँ कतै हुन्छन् नै त्यसलाई चाहिँ नियन्त्रणमा लिएर सरकारले चाहिँ आफ्नो दायित्व पूरा गरिरहेको अवस्था छ र सानातिना घटनाहरू कहीँ केही भयो भन्दैमा त्यसबाट चाहिँ अब यो अप्ठ्यारो भयो भन्ने अवस्था चाहिँ छैन। शान्ति सुरक्षाको राम्रो व्यवस्थापन गरिरहेको अवस्था पनि छ।
पहिलो चरणको चुनावमा चाहिँ अलिकति मतगणना निकै ढिलो भयो भन्ने गुनासो उम्मेद्वारबाटै मतदाताबाटै निर्वाचन आयोगले पनि त्यसलाई चाहिँ अनुभूति गर्यो। त्यसलाई अलिक चाँडो गर्नको लागि हामीले दोस्रो चरणमा केही गर्दैछौँ छुट्टै
छ? हामीले चाहिँ मतगणनालाई अलिक सजिलो पार्नको लागि अब मतगणना टोलीहरू पहिल्यै स्थापना बनाइराख्ने, मतगणना टोलीलाई ओरिएन्टेसन पहिले दिने, कति ठाउँमा मतगणना गर्ने भन्ने पहिले फिक्स गर्ने र अब मतगणना गर्दा अलिकति सजिलो होस् भनेर जस्तै हामीले मतपत्रमा निलो रङको चाहिँ चिन्हहरू हुन्छ भने रातो रङको मसी प्रयोग गर्ने, लगायतका कुराहरू हामीले सुधार चाहिँ अहिले गरिरहेका छौँ। त्यसकारण चाहिँ अब पहिलेको जस्तो ढिलो परिणाम आउने भन्ने चाहिँ हुँदैन।
कुराकानीपछि अब खबरकै सिलसिला। प्रमुख प्रतिपक्ष एमाले असार 14 गतेका लागि तोकिएको दोस्रो चरणको चुनावमा चुनाव सार्ने प्रस्ताव स्वीकार्य नहुने बताएको छ। तीन नम्बर प्रदेशका स्थानीय तहमा एमालेबाट निर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना दिँदै एमाले दोस्रो चरणको चुनाव नसार्न सरकारलाई चेतावनी दिएको हो। पार्टीबाट निर्वाचित प्रतिनिधिलाई शुभकामना दिँदै एमालेका शीर्ष नेताले एकै स्वरमा स्थानीय तहको दोस्रो चरणको चुनाव सार्ने बारे नसोच्न आग्रह गरेका हुन्।
साझा पार्टीले इटहरी उपमहानगरपालिकाको प्रमुखमा डाक्टर तारा काफ्ले र उपप्रमुखमा अधिकार कर्मी प्रकाश चन्द्र परियारलाई उम्मेद्वार बनाउने भएको छ। स्थानीय तहको पहिलो चरणको चुनावमा काठमाडौँ र ललितपुर महानगरपालिकामा सम्मानजनक मत ल्याएपछि पार्टीले दोस्रो चरणको निर्वाचनमा इटहरीमा उम्मेद्वारी दिन लागेको जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कनु पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनुपर्छ। मेरो खबरमा त दुःख मात्रै लेखेको रहेछ।
पीर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपाल भर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई टीयु केयु पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली पुतली सडक काठमाडौँ।
फोन 01-44-45-712 44-45-713।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले राजपाले 14 गतेको चुनावमा दलका उम्मेद्वार उठाउने अवसर गुमायो, उम्मेद्वारलाई टिकट दिने पदाधिकारीको हस्ताक्षर बुझाएन, 14 गतेको चुनावलाई आयोगको तयारी तीव्र, सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी नेपाललाई सहमतिमा ल्याउन थप वार्ता र संवाद जारी राख्ने लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कर फर्स्युट आयोगको अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई शुक्रबारसम्म आयोगमा हाजिर हुन पत्र पठाएको छ, तर दुवैजना सम्पर्कमा नआएकाले घर परिवारलाई पत्र छोडेको आयोगले जनाएको छ। कर फर्स्युटका नाममा अरबौं रूपियाँ घोटाला भएको भन्दै अख्तियारले यसअघि आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। शर्मा पक्राउ परे लगत्तै अध्यक्ष महत र सदस्य ढकाल भागेका छन्। परिवारले भने महत उपचारका लागि विदेश गएको बताएको छ।
यसैबीच भूकम्प पीड़ितको राहत रकममा समेत सरकारी कर्मचारीले घुस रकम माग्ने गरेको पाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पछिल्लो पटक देशभर सञ्चालन गरेको रंगेहात पक्राउ अभियानका क्रममा सिन्धुपाल्चोकको एक गाउँपालिकामा भूकम्प पीड़ितको राहत रकम प्रदान गर्दा समेत घुस मागेको पाइएको आयोगले जनाएको छ। आयोगले आज गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता जीवराज कोइरालाले मानवीय संवेदनालाई समेत ख्याल नगरी प्राकृतिक प्रकोपमा परेका नागरिकसँग पनि घुस मागिनु सबैभन्दा दुःखद रहेको बताउँदै घुस लिने तथा दिने दुवैलाई कानूनको दायरामा ल्याइने स्पष्ट पार्नुभयो। घुसको कसुरमा रंगेहात पक्राउ अनुसन्धान र अभियोजन गर्ने सम्बन्धी निर्देशिका 2073 अनुसार चालू आर्थिक वर्षमा अहिलेसम्म 5 उपसचिव 15 शाखा अधिकृत 34 जना नासु 9 जना ओभरसियर अमिन र खरिदार 7 जना लेखापढ़ी व्यवसायी 2 जना घुस दिने व्यक्ति 2 कार्यालय सहयोगी 1 कुल्ली 5 तह र 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी 76 जना पक्राउ परेका छन्।
संसदको विकास समितिले स्थानीय तहको काम प्रभावकारी बनाउन चाहिने कानूनी र व्यवहारिक संरचना तत्कालै पूरा गर्न विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको विकास समितिको बैठकले ऐन कानून छिटो बनाएर स्थानीय नागरिकलाई स्थानीय सरकारको अनुभूति हुने गरी काम गर्न निर्देशन दिएको हो। यस्तै स्थानीय तहमा छुट्याइएको रकम पनि खर्च गर्न समस्या देखिएकाले खर्च प्रक्रिया व्यवस्थापनका लागि 30 दिनभित्र स्पष्ट कार्यविधि तथा मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउन सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा स्थानीय तहलाई निर्देशन दिइएको छ। यस्तै जनप्रतिनिधि र स्थानीय तहमा खटिने कर्मचारीलाई उनीहरूको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण दिन र कर्मचारीको व्यवस्थापन गर्न समितिले सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै नगर विकास समितिलाई खारेज गरी स्थानीय तहमा समायोजन गर्न, आउँदो 2 महिनाभित्र हरेक स्थानीय तहमा एउटा ब्याङ्क अनिवार्य रूपमा स्थापना गर्न पनि समितिले निर्देशन दिएको छ। स्थानीय तहमा जनप्रतिनिधि पुगे पनि कानून र संरचना नभएकाले समस्या देखिएको गुनासो बढेपछि समितिले मुख्य सचिव, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका सचिव, काठमाडौँ, ललितपुर र पोखरा लेखनाथ महानगरपालिकाका मेयरलाई बोलाएर छलफल गरेको हो। छलफलमा महानगरपालिकाका मेयरहरूले कानून र कर्मचारीको अभावमा के काम गर्न हुने, के गर्न नहुने भन्ने विषयमा अन्यल भएको गुनासो गरेका छन्। विभिन्न मन्त्रालयका सचिवले आफूले रात दिन नभनी काम गर्दा पनि स्थानीय तहको सहज सञ्चालनका लागि कानून बनाउन नभ्याइएको बताएका छन्।
नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच जहाज खरिदका लागि ऋण सम्झौता भएको छ। कोष र निगमबीच एउटा वाइड बडी एयरबस जहाज खरिदका लागि 12 अर्ब रूपियाँको ऋण सम्झौता भएको हो। सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगत रत्न कंसकारले हस्ताक्षर गर्नुभयो। नेपाल सरकारको जमानतमा कोषले 9% ब्याजदरमा जहाज खरिदको लागि 12 अर्ब रूपियाँ ऋण दिन लागेको हो। जहाज खरिदका लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि 15 वर्षको राखिएको छ।
वैदेशिक रोजगारीमा गएका नेपालीको हकित तथा सुरक्षाका लागि जनकपुरमा 2 दिने प्रवासी कामदारको मानवाधिकार सम्बन्धी सम्मेलन शुरू भएको छ। राष्ट्रिय मानवाधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरको आयोजनामा शुरू भएको सम्मेलनमा 10 जिल्लाबाट वैदेशिक रोजगारीका लागि जानेहरूका लागि काम गर्ने संघ संस्थाका प्रतिनिधि सहभागी छन्। 2 दिने सम्मेलनमा वैदेशिक रोजगारीका कारण आएका सकारात्मक परिवर्तन तथा वैदेशिक रोजगारीमा जाने व्यक्तिका मानवाधिकारको अवस्थामा सुधार गर्ने सम्बन्धमा छलफल गरिने आयोगका मानवाधिकार अधिकृत इन्द्रजीत सहनीले जानकारी दिनुभयो।
साउदीमा काम गर्ने नेपाली सहित आप्रवासी कामदारले आगामी महिनाबाट लेभी बुझाउनुपर्ने भएको छ। साउदीमा कार्यरत आप्रवासी कामदारले अब साउदीमै रहेका आफन्तको पनि प्रत्येक महिना 1 सदस्य बराबर 100 रियाल लेभी बुझाउनुपर्ने साउदीले जनाएको छ। यो नियम जुलाई 1 अर्थात आगामी असार 17 गतेबाट लागू हुने साउदीले जनाएको छ। साउदीमा कार्यरत आप्रवासी कामदारको लागि भने प्रत्येक महिना 200 रियालसम्म लेभी कम्पनीले नै बुझाउँदै आएको छ।
महोत्तरीको औरै गाउँपालिका फुलबारियामा सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा 4 जनालाई प्रहरीले पक्रेको छ। औरै बजारबाट फुलबरिया गइरहेकी महिलालाई बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न तीनजनाको खोजी भइरहेको प्रहरीको भनाइ छ। पक्राउ परेकाका आफन्तले आज प्रहरी चौकीमा ढुङ्गा मुडा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले 5 राउन्ड हवाई फायर पनि गरेको छ। दोषीलाई कड़ा कार्यवाही गर्न माग गर्दै औरही उद्योग वाणिज्य संघले आज 3 घण्टा जलेश्वर बर्दिवास सड़क खण्डमा चक्का जाम पनि गर्यो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला। तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024-42-59-301।
नमस्ते, म गीता पौडेल, म दृष्टिविहीन हो तर पनि म क्रिकेट खेल्न सक्छु।
नमस्ते, म सरिता थुलुङ, मलाई पोलियो भएको छ तर पनि म ह्विलचेयर बास्केटबल खेल्न सक्छु।
म सुरक्षा खटिवा मस्तिष्क पुरस्कार भए पनि बसिया खेल्न सक्छु।
अनि म सीता भण्डारी, मेरो हात छैन तर पनि तेक्वान्दो खेल्न सक्छु।
हामी सबै खेल्न सक्छौ।
खेलकुद अपाङ्गता भएका महिलाहरूको पनि अधिकार हो। अपाङ्गता भएका महिलाहरूलाई पनि खेलकुदमा सहभागी गराई उनीहरूलाई सामाजिक पहिचान दिलाउन सहयोग गरौं।
सामाजिक सचेतनाका लागि अस्ट्रेलियन राजदूतावासको ड्याप परियोजना र नेत्रहीन क्रिकेट संघ नेपाल।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने तेस्रो देश बनेको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्टका अनुसार नेपाल 7.5% आर्थिक वृद्धि दरसहित तीव्र गतिमा आर्थिक वृद्धि गर्ने विश्वको तेस्रो देश भएको हो। नेपालमा राम्रो मनसुन भएको साथै भूकम्पपछिको पुननिर्माण र भारतसँगको व्यापारमा आएको सहजीकरण यसको कारण रहेको विश्व ब्याङ्कले जनाएको छ। तीव्र आर्थिक वृद्धि गर्ने पहिलो देश भने इथियोपिया बनेको छ। उसले 8.3% आर्थिक वृद्धि गरेको छ। यस्तै 7.6% आर्थिक वृद्धिसहित उज्बेकिस्तान दोस्रो स्थानमा छ भने 7.2% आर्थिक वृद्धि गरेको भारत नेपालभन्दा पछाडि चौथो स्थानमा छ।
अवैध नेटवर्क व्यवसायमा संलग्न 14 जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। क्यूनेट नेटवर्किङ कम्पनीको नामबाट अनलाइन व्यवसाय तथा विभिन्न माध्यमबाट सर्वसाधारणलाई क्यूनेटको सदस्य बनाउने भनी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा भित्राइएको सुनसहित 2 जनालाई पक्राउ गरिएको छ। भन्सार छलेर ल्याएको 1 किलो 400 ग्राम सुनसहित काठमाडौँको तिलगंगाबाट भोजपुर किरोजिना राई र सुनसरीका दीपक प्रधान पक्राउ परेका हुन्। यस्तै चाँदीका गरगहना सहित 1 भारतीय नागरिक मोरङको रानीबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रानीले भारत बिहार फारविसगंजका 65 वर्षीय मोहम्मद राजालाई ठूलो परिमाणको चाँदी सहित पक्राउ गरेको हो।
जंगली च्याउ खाँदा पाल्पामा 1 जनाको ज्यान गएको छ। निस्ती गाउँपालिका मित्यालकी 22 वर्षीय यानमाया गाहको आज दिउँसो उपचारका क्रममा ज्यान गएको हो। यसअघि हिजो जंगली च्याउ खाँदा 4 वर्षीय उमेश गाहको ज्यान गएको थियो।
नेपाल कृषि अनुसन्धान परिषद नार्कले गहुँका 2 जात उन्नत जात विकास गरेको छ। मुनाल र च्याखुरा नामका गहुँका दुईवटा जात किसानका लागि छिट्टै सिफारिश हुने नार्कले जनाएको छ। नार्कका वरिष्ठ वैज्ञानिक तथा गहुँ बाली विशेषज्ञ डाक्टर ध्रुव बहादुर थापाका अनुसार यी जात मध्य पहाड़ र उच्च पहाड़का लागि उपयुक्त हुन्छ।
विश्व बाल श्रम विरूद्धको दिवस नेपालमा पनि मनाइएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि पारित गरेको दिनको सम्झनामा हरेक वर्षको जून 12 तारीकमा दिवस मनाउने गरिन्छ। नेपालमा सन् 2025 सम्ममा सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखिएको छ। तर अझै पनि 16 लाख बालबालिका कुनै न कुनै रूपमा श्रममा छन्। यसमध्ये 6,21,000 बालबालिका जोखिमपूर्ण अवस्थामा रहेको सरकारी तथ्याङ्कले देखाएको छ।
आजको मेरो पनि भन्नु छमा बाल श्रम रोक्न कसले के गर्नुपर्छ भन्ने बारे उज्यालोको फेसबुक र ट्विटरमा आएका प्रतिक्रिया लिएका छौं।
अनुपमा श्रेष्ठको ट्वीट छ, समाजका पुँजीपतिहरूले घरमा नोकर चाकर राख्ने प्रवृत्ति हटाउनुपर्छ।
गणेश पौडेल ट्विटरमै लेख्नुहुन्छ, सबैभन्दा पहिले नागरिक सचेत हुनु पर्यो, बाल श्रमिकलाई आफ्नै सन्तानको ठाउँमा राखेर सोचिदिए समस्या आफै समाधान हुन्छ।
दिपेन्द्र मल्लले फेसबुकमा लेख्नु भएको छ, बनाइएका नीतिलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्नुपर्छ।
यासिना तुम्बा हाम्फे लिम्बुले फेसबुकमा लेख्नु भएको छ, बाल श्रम अन्त्य गर्न पहिले घरबाट नै शुरू गर्नुपर्छ र सबै बालबालिकालाई शिक्षाको पहुँच पुर्याउनुपर्छ।
खड्का राजुको विचारमा सबैभन्दा पहिला जनचेतनाको आवश्यकता छ अनि आर्थिक अवस्था कमजोर भएका अभिभावकका बालबालिकालाई सरकारले हेर्नुपर्छ, त्यसपछि मात्रै बालश्रम अन्त्य गर्न सम्भव हुन्छ।
अनि सुशीला थापा ट्वीटमा भन्नुहुन्छ, बालबालिकाको हकितमा काम गर्नेहरू गोष्ठी गर्दै होलान्, बालकहरू गाडीमा ढोका ठोक्दैछन्, कोही सड़कमा भौतारिँदैछन्, त्यसमा सम्बन्धित निकायको ध्यान जाओस्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौं।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र सुजाता खत्री। अब विदेशको खबर। पाकिस्तानमा सामाजिक सञ्जाल मार्फत मुस्लिम धर्मगुरूको अपमान गरिएको भन्दै एकजनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। सामाजिक सञ्जाल फेसबुकमा प्रोफेट मोहम्मद तथा उनका परिवार विरूद्ध टिप्पणी गरेको पुष्टि गर्दै पाकिस्तानको आतंकवाद विरूद्धको अदालतले तैमूर रजालाई मृत्युदण्डको सजाय सुनाएको हो। सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई लिएर मृत्युदण्डको सजाय सुनाइएको पाकिस्तानमा पहिलो घटना हो। मानवाधिकार कर्मीहरूले मृत्युदण्डको विरोध गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले प्रोफेट मोहम्मद विरूद्ध नकारात्मक टिप्पणी गर्नु माफीका लागि अयोग्य रहेको बताउनु भएको छ। अदालतको फैसला विरूद्ध रजाले लाहोर उच्च अदालतमा निवेदन हाल्न पाउनेछन्। आवश्यक परेको खण्डमा पाकिस्तानी सर्वोच्च अदालतमा पनि निवेदन हाल्न पाउने बीबीसीले जनाएको छ।
नेपाल दर्पणमा अब खेल खबर। अनिल गुरुङले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन्। एएफसी एसियन कप 2019 को छनौट चरण अन्तर्गत यमनसँगको भोलि हुने खेलका लागि अनिलले टीममा पुनरागमन गरेका हुन्। उनीसँगै 23 सदस्यीय टीममा एलेन न्यौपानी, मानबहादुर तामाङ, दिनेश राजवंशी, सुनिल बल र राजेन्द्र रावलले पनि ठाउँ पाएका छन्। उनीहरू भारतसँगको खेलमा समावेश थिएनन्। नेपाली टीममा विकेश कुथु, किरण कुमार लिम्बू र एलेन न्यौपाने गोलकिपर छन् भने डिफेण्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ छन्। यस्तै मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन्त गुरूङ, सुनिल बल, नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरूङ र विमल घरती मगर छन्। खेलको पूर्व सन्ध्यामा आज भएको पत्रकार सम्मेलनमा कप्तान विराज महर्जनले भोलि गोल नखाने रणनीति लिएको बताएका छन्। प्रशिक्षक ग्योटुकी कोजीले रक्षा पंक्तिमा देखिएको कमजोरी भोलि सुधार्ने बताउँदै भारतसँगको मैत्रीपूर्ण खेलबाट धेरै कुरा सिकेकाले नेपाली टीमले सुधारिएको खेल प्रदर्शन गर्ने दावी गरेका छन्। खेल भोलि दिउँसो 3 बजे हलचोक मैदानमा हुनेछ। प्रतियोगिताको समूह एफमा रहेको नेपाल यसअघि फिलिपिन्ससँग भएको खेलमा 4-1 पराजित भएको थियो।
18 वर्ष मुनिको दोस्रो ललित स्मृति फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ। आज भएको फाइनलमा संकटालाई 1-0 हराउँदै आर्मीले उपाधि उचालेको हो। आर्मीलाई जित दिलाउन एरिक विष्टले गोल गरे। जितसँगै आर्मीले पुरस्कार स्वरूप 3 लाख रूपियाँ पाएको छ भने उपविजेता संकटाले 1,50,000 रूपियाँ प्राप्त गरेको छ।
क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल सिपानले असार 5 गतेदेखि काठमाडौँमा हुन लागेको एसियन प्रिमियर लिग च्याम्पियनसिपमा नेपाली खेलाड़ी तथा अधिकारीहरूलाई सहभागी नगराइएको भन्दै आपत्ति जनाएको छ। च्याम्पियनसिप नेपालमा हुनु सुखद भए पनि नेपाली खेलाड़ी तथा अधिकारीहरू समावेश नहुनु दुखद भएको सिपानको भनाई छ। राष्ट्रिय खेलकुद परिषदको सहयोगमा प्रतियोगिता हुन लागेको भए पनि त्यसले नेपाली खेलाड़ीको विकास तथा समग्र नेपाली क्रिकेटको विकासमा भने टेवा नपुग्ने सिपानले आज निकालेको विज्ञप्तिमा उल्लेख छ।
र च्याम्पियन्स ट्रफी क्रिकेटमा श्रीलंकाले पाकिस्तान सामु जितका लागि 237 रनको लक्ष्य प्रस्तुत गरे टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले 4 बल बाँकी हुँदा सबै विकेट गुमाएर 236 रन बनाएको हो। श्रीलंकाका निरोशन डिक्वेला 73, एन्जेलो म्याथ्युजले 39, कुशल मेन्डिस 27 तथा सुरंगा लकमलले 26 रन बनाए। 237 रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले ताजा स्थितिमा 11 ओभरमा विनाश क्षेत्री 74 रन बनाएको छ। अहिले भइरहेको खेलको पछिल्लो अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरेर 35566 एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राजपाले 14 गतेको चुनावमा दलका उम्मेद्वार उठाउने अवसर गुमायो। उम्मेद्वारलाई टिकट दिने पदाधिकारीको हस्ताक्षर बुझाएन। 14 गतेको चुनावलाई आयोगको तयारी तीव्र।
करफर्स एउटा आयोगका अध्यक्ष महत र सदस्य ढकाललाई हाजिर हुन अख्तियारको पत्र। महत र ढकाल दुवैजना सम्पर्कविहीन।
स्थानीय तहका लागि आवश्यक कानून चाँडै बनाउन विकास समितिको निर्देशन। 2 महिनाभित्र हरेक स्थानीय तहमा एउटा ब्याङ्क अनिवार्य स्थापना हुनुपर्ने।
पाकिस्तानमा एकजनालाई मृत्युदण्डको सजाय सुनाइयो। सामाजिक सञ्जाल मार्फत मुस्लिम धर्मगुरूको अपमान गरेको अभियोग।
र एसिया कप छनौट फुटबलमा भोलि यमनसँग गोल नखाने नेपालको रणनीति। च्याम्पियन्स ट्रफी क्रिकेटमा श्रीलंकासँगको खेल जित्न पाकिस्तान 237 रनको लक्ष्य पछ्याउँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै मोहन पौडेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।